रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वारीमाथि परेका उजुरीको जाँचबुझ सम्पन्न, एकजनाको मात्र उम्मेद्वारी खारेज भएको निर्वाचन आयोगद्वारा जानकारी। गत भदौ 23 र 24 गते जेएनजी प्रदर्शनका क्रममा भएको क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद 20 दिन थप गर्ने मन्त्री परिषदको निर्णय। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठक विशेष महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालयमा भोलि पहिलो पटक बस्दै, पश्चिमी वायुको प्रभावका कारण भोलि अपराह्नदेखि मौसम बदले हुने मौसम विज्ञान विभागको अनुमान, र नेटो प्रमुख र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच ग्रीनल्याण्ड बारे भएको वार्ताले डेनमार्कको प्रतिनिधित्व नगर्ने डेनिस सरकारको भनाई। सरकारले भदौ 23 र 24 गते जेएनजी प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद 20 दिन थप गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले जेएनजी प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित आयोगको म्याद थप गर्ने निर्णय भएको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। यस्तै बैठकले सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने 2 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने र सरकारको प्रवक्तामा गृहमन्त्री ओम प्रकाश अर्याललाई तोक्ने निर्णय गरेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेद्वारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नम्बर 1 मनोनयन पत्र दर्ता गर्नुभएका रेशम चौधरीको उम्मेद्वारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 रौतहट क्षेत्र नम्बर 1 भक्तपुर निर्वाचन क्षेत्र नम्बर 2 उजुरीको भने दावी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। रौतहटको उजुरी हिजो नै दरपीट भई उम्मेद्वारी कायम रहेको आयोगले जनाएको छ। उम्मेद्वारमाथि हिजो दिउँसो 3 बजेदेखि आज साँझ 5 बजेसम्म उजुरीमाथि जाँचबुझ गरिएको हो। आज साँझ 7 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका अनुसार प्रकाशित गरिएको छ। भोलि बिहान 10 दिउँसो 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन समय तोकिएको छ। यस्तै माघ 9 गते भोलि दिउँसो 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि नै दिउँसो 4 साँझ 7 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ। काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयबाट श्रव्य दृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अप्नाउनु पर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको हो। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा भोलि दिउँसो 1 बजे बस्ने बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभएको छ। विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। पश्चिमी वायुको प्रभावका कारण भोलि अपराह्नदेखि मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मुख्य गरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यम वर्षा र हिमपात हुने विभागले जनाएको छ। विभागका मौसमविद डेभिड ढकालले भोलि र पर्सी दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न र सुदूरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा शुरू हुने तथा उच्च पहाड़ी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना रहेको जानकारी दिनुभयो। यस्तै शनिबार केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढ़ाउने विभागले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले संसद भवनमा जेएनजी आन्दोलनका शहीदहरूको शालिग राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ। प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर निर्माणाधीन संसद भवन परिसरमा शहीदका शालिग राख्ने विषयमा छलफल गर्नुभएको हो। सो अवसरमा शहरी विकास सचिव गोपाल सिग्देलले शालिग राख्नका लागि पहिचान गरिएका ठाउँ र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशनका लागि आग्रह गर्नुभयो। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी शुरू गरेको छ। कोषले आज सूचना सार्वजनिक गरी महाशिवरात्रीमा देश विदेशबाट आउने साधु सन्त भक्तजन तथा तीर्थयात्रीका लागि निशुल्क भोजन आवास पिउने पानी स्वास्थ्य सेवा स्वयंसेवक सेवा लगायतका विभिन्न प्रकारका सेवा शिविर सञ्चालन गरी सेवा प्रदान गर्न इच्छुक धार्मिक सामाजिक शैक्षिक औद्योगिक संघ संस्था एवं प्रतिष्ठानबाट निवेदन आह्वान गरिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो। यस वर्ष महाशिवरात्रि आगामी फागुन 3 गते आइतबार परेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरस संक्रमण नेपालभित्र नदिन उच्च सतर्कता अप्नाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले निपाह संक्रमण नेपालमा भित्रन नदिन उच्च सतर्कता अप्नाइएको जानकारी दिनुभयो। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोड़िएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण शुरू गरेको जानकारी दिनुभयो। बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। कैलालीको धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको ट्र्याक्टर दशरथ चन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका 8 अनार खोलीमा आज दुर्घटना हुँदा महाकाली नगरपालिका 5 गल्फैका अन्दाजी 21 वर्षीय ट्र्याक्टर चालक करण बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। ट्र्याक्टर अनियन्त्रित भएर सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। घाइते 3 जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। यस्तै कुलेखानी काठमाडौँ सड़क खण्ड अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा 1 मृत्यु भएको छ भने अन्य 2 घाइते भएका छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाण्डु आइरहेको गाड़ी आज बिहान दुर्घटना हुँदा सर्लाहीको बरहथुवा नगरपालिका 1 17 वर्षीय रोहन मण्डलको मृत्यु भएको हो। राप्ती राजमार्ग अन्तर्गत सल्यान दाङ सड़क आजदेखि बिहान 11 बजेदेखि अपराह 4 बजेसम्म बन्द गरिएको छ। सल्यान दाङको कपूरकोट हर्नेटी खण्डमा स्तरोन्नति कार्य भइरहेकाले आजदेखि 25 गतेसम्म दिउँसो सड़क बन्द हुने भएको हो। सड़क डिभिजन कार्यालय दाङले पुस 30 गते सार्वजनिक सूचना नै जारी गरेर सड़क बन्द गरिने जानकारी दिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूट बीचको वार्तापछि आज डेनिस सरकारले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रूटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका तर्फबाट वार्ता गर्न नसक्ने जनाएको छ। रूटसँगको भेटपछि ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रमा सम्झौताको फ्रेमवर्कमा पुगेको बताउनु भएको थियो। डाभोसको स्विस स्की रिसोर्टमा भएको विश्व आर्थिक मंचमा भएको सम्झौताको सबै विवरण अझै सार्वजनिक भइसकेको छैन। डेनमार्की प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले डेनमार्क र ग्रीनल्याण्डको हैसियत समान भएकाले निर्णय गर्ने अधिकार पनि उनीहरूमा नै सीमित भएको बताउनुभयो। सन् 2004 अध्यावधि गरिएको रक्षा सम्झौताले डेनमार्क र ग्रीनल्याण्डका अधिकारीहरूलाई पहिले नै सूचित गरी वाशिङटनलाई आफ्नो सेना तैनात गर्न स्वतन्त्रता दिएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो 6 वीरगंज भन्सार नाका भएर करिब 48.10 करोड़ रूपियाँको मालवस्तु विदेश निर्यात भएको छ। वीरगंजबाट गत आर्थिक वर्षको पहिलो 6 तुलनामा यस वर्ष झण्डै 52% निर्यात बढेको भन्सार कार्यालयले जनाएको छ। गत वर्षको पहिलो 6 वीरगंज नाका भएर 31.67 करोड़ रूपियाँको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगंज नाकाबाट गएको 6 25.82 करोड़ रूपियाँको भटमासको प्रशोधित तेल, 3.48 करोड़ रूपियाँको फलफूलको जुस, 3.55 करोड़ रूपियाँको प्रशोधित सूर्यमुखी तेल, 2.25 करोड़ रूपियाँको प्रशोधित पाम तेल तथा 1,78,00,000,000 रुपियाँको विभिन्न किसिमका कपड़ा निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। स्थानीय बजारमा सुन्तलाले राम्रो मूल्य पाएपछि चितवनका सुन्तला उत्पादक किसानहरू उत्साहित बनेका छन्। विगतका वर्षमा बजार खोज्न गाह्रो हुने गरेकोमा यस वर्ष बगानबाटै प्रति किलो 100 रुपियाँ भन्दा बढीमा बिक्री हुँदै आएको चितवनको इच्छा कामना 5 का किसान रामप्रसाद बोहराले बताउनुभयो। चितवनको इच्छा कामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर 29 करिब 145 हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ। यस वर्ष इच्छा कामना गाउँपालिकामा मात्रै 1,000 मेट्रिक टन भन्दा बढी सुन्तला उत्पादन भएको गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 9.23 अंकले बढेर 2,714.61 को बिन्दुमा कायम भएको छ। बिहिबार 162 कम्पनीको शेयर मूल्य बढेको छ भने 10 कम्पनीको स्थिर रहँदा 88 कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ। बिहिबार बैंकिङ समूह 0.31 र व्यापार समूह 1.15% घटेको छ भने बाँकी सबै समूहका उपसूचक बढेको छ।
उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
नेपालले आईसीसी T20 विश्वकप ग्लोबल छनौटमा लगातार दोस्रो हार बेहोरेको छ। नेदरल्याण्डले बिहिबार नेपाललाई 2 रनले पराजित गरेको हो। नेदरल्याण्डले दिएको 140 रनको लक्ष्य पछ्याएको नेपालले पूरै विश्व ओभर खेली 7 विकेट गुमाउँदै 138 रन मात्र बनाउन सक्यो। यो सँगै लगातार तेस्रो जित निकालेको नेदरल्याण्डले 6 अङ्कसहित सुपर सिक्समा आफ्नो स्थान सुनिश्चित गरेको छ। नेपालको भने अङ्क गणितीय सम्भावना कायम छ। नेपालले पहिलो खेलमा थाइल्याण्डसँग 8 विकेटको हार बेहोरेको थियो। नेपाल एक समय जित नजिक पुगिसकेको थियो। रुबिना छेत्री बेलवासीले अभिजित 37 रन बनाएकी थिइन्। तल्लो क्रममा झरेकी सीता राणा मगरले अभिजित 27 रन बनाएकी थिइन्। तर अन्तिम बलमा नेपाललाई जित्न छक्का चाहिएको थियो। अनुभवी रुबिनाले हेदर सिजनको बलमा चौका मात्र लगाउन सकेपछि नेपालले हार बिहोरेको हो। यी बाहेक नेपालकी ओपनर बिन्दु रावले 18 रन बनाइन्। सम्झना खड्का 14 र कविता जोशी 13 रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्याण्डले 5 विकेट गुमाउँदै 140 रन बनाएको थियो। नेपालकी रुबिनाले सर्वाधिक 2 विकेट लिए। सोमु विष्ट, पूजा महतो र रिया शर्माले समान 1-1 विकेट लिए। T20 विश्वकपको तयारीमा रहेको नेपालले वार्म अप खेलमा लगातार दोस्रो हार बेहोरेको छ। बिहिबार सम्पन्न खेलमा घरेलु टोली श्रीलंका एसँग 73 रनले पराजित भएको हो। श्रीलंका एले दिएको 223 रनको लक्ष्य पछ्याएको नेपालले विश्व ओभरमा 9 विकेट गुमाउँदै 149 रन मात्र बनाउन सक्यो। नेपालले पहिलो खेलमा यही टोलीसँग 6 विकेटको हार बिहोरेको थियो। नेपाल साफ फुटसल च्याम्पियनशीपको उपाधि होडबाट बाहिरिएको छ। बिहिबार आफ्नो चौथो खेलमा मालदिवसँग 2-1 गोलको हार बिहोरेसँगै शीर्ष स्थानमा रहेर च्याम्पियन बन्ने नेपालको गणितीय सम्भावना सकिएको हो। बैंकिङ स्थित नोन्थापुरी रंगशालाको फुटसल एरिनामा मालदिवसलाई दबावमा राखे पनि गोल गर्न नसक्दा 1 खेल अगावै नेपाल उपाधि होडबाट बाहिरिएको हो। यसअघि नेपालले 1-1 र 2-2 बराबरी नतिजा आत्मसात गरेको थियो। मालदिव्सको यो लगातार चौथो जित हो। च्याम्पियन बन्न मालदिव्सलाई अब मात्र 1 अङ्कको आवश्यकता छ। नेपालले आफ्नो 5औं खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सू रहनेछ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वारीमाथि परेका उजुरीको जाँचबुझ सम्पन्न। 1 जनाको मात्र उम्मेद्वारी खारेज भएको निर्वाचन आयोगद्वारा जानकारी। गत भदौ 23 र 24 गते जेएनजी प्रदर्शनका क्रममा भएको क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद 20 दिन थप गर्ने मन्त्री परिषदको निर्णय। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठक विशेष महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालयमा भोलि पहिलो पटक बस्दै। पश्चिमी वायुको प्रभावका कारण भोलि अपराह्नदेखि मौसम बदली हुने मौसम विज्ञान विभागको अनुमान। र नेटो प्रमुख र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच ग्रीनल्याण्ड बारे भएको वार्ताले डेनमार्कको प्रतिनिधित्व नगर्ने डेनिस सरकारको भनाई। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।